आखिरी आयत पे थोड़ी सी बात करना चाहूंगी। नबी सल्लल्लाहु अलैहि वसल्लम की सिफात, हमने देखा कि अल्लाह ताला कहते हैं हरीसुन अलैकुम। जब फर्स्ट टाइम शऊर से पढ़ा मैंने इसको, तो यकीन करें मुझे उस वक़्त नबी सल्लल्लाहु अलैहि वसल्लम एक शफीक और मुशफिक बाप की तरह लगे। मक्का में इस्लाम कबूल करने के नतीजे में, ज़ाहिर है कि नबी सल्लल्लाहु अलैहि वसल्लम की बात पे ही लोग इस्लाम कबूल कर रहे थे ना, उन्होंने तो नहीं देखा था जिब्राइल को आते हुए, लेकिन नबी सल्लल्लाहु अलैहि वसल्लम की बात पर उनको इतना यकीन था कि आपके कहने पर उन लोगों ने इतना बड़ा कदम लिया कि वक्त के रिवाज, मुआशरे, ख़ानदान, बिरादरी से टकरा गए। ऐसे वक्त में बहुत सारी मुश्किलात आईं, लेकिन नबी सल्लल्लाहु अलैहि वसल्लम के सिर्फ़ एक कहने पर कि इन्नी मौईदुकुमुल जन्ना, लोगों में तुम्हें जन्नत की वादे देता हूँ, लोग पीछे नहीं हटे। जहाँ जो बात है वो क्या है कि नबी का जिक्र सूरत के आखिर में आया। क्यों? सूरह तौबा थी और आखिर में नबी का जिक्र। आपको पहले भी जिक्र किया गया कि सूरतों का शुरू आखिर बहुत ही अहम होता है। तो आप देखिए कि पूरी सूरत के अंदर मुनाफिकीन, मोमिनीन, साबिकून, अलव्वलु, सबका तस्करा था, नबी सल्लम का तस्करा नहीं था। पूरी सूरत में डायरेक्ट आपने अल्लाह के नबी का जिक्र उस तरह नहीं पढ़ा जैसे सूरत आले इमरान में पढ़ा था, गजवे उहद के मैदान में आपका पुकारना, आपका भागना, वो सब है। इस सूरत में नबी सल्लम का डायरेक्ट जिक्र कोई नहीं है। आखिर में जिक्र कर दिया गया कि देखो आप अपने साथियों को मुश्किल में नहीं डालने वाले। हो सकता है कि किसी को अल्लाह के नबी का तबूक का कदम एक्सट्रीमिज्म लगता, या किसी को लगता कि आपने ये हालात क्यों पैदा कर दिए और हमें तो इसकी ज़रूरत नहीं थी, तो कहा कि वो तुम पर मेहरबान है, वो तुमसे प्यार करते हैं। ये जो माँ अनिद तुम का लफ्ज़ है ना, अनदा से है, आइन नून ता इसका रूट है, ऐसी चीज़ जिससे इंसान को दुनिया और आखिरत की तकलीफ़ हो। असल में ये एक दाइये दीन की तड़प है, जिसके बगैर दीन का काम नहीं हो सकता। अगर लोगों को दीन की तरफ बुलाने वाला तड़पेगा नहीं ना, तो तड़पाएगा नहीं। वो कहते हैं ना कि फितरत ने तुझे दो काम दिए हैं, तड़पना भी और तड़पाना भी। अल्लाह ताला कुछ लोगों को ये नेमत देता है। लोग कहते हैं शायद ये बस ऐसे ही कोई सडन बाय चांस किस्म की दौलत है। नहीं, याद रखिए कि पहले आप तड़पेंगे दूसरों के लिए, फिर तड़पाएंगे। आपकी आवाज़ में तड़प पैदा ही तब होती है जब आपका अपना दिल तड़प रहा होता है। दिल की धड़कन ही तेज़ी तेज़ी से लफ्ज़ों में ढल जाती है। तो अगर हम अंदर से ठंडे हैं ना, कोल्ड हैं, और फिर ठंडे होने को अपनी अना में ही समझ लें, हम नेक वो गुनाहगार, हम मुत्तकी वो फाजिर, हम मोमिन वो मुनाफिक, तो याद रखिए कभी भी ये हरीसुन अलैकुम वाली कैफियत नहीं आएगी। और आपकी हिरस क्या थी कि लोग आखरत के अजाब से बच जाएं। नबी सल्लल्लाहु अलैहि वसल्लम ने लोगों को हर मुमकिन बताने की कोशिश की, लेकिन लोग ना माने, उनका नसीब था, अल्लाह ने तो नहीं रोका। हदीसें एक दो नोट कराऊंगी आपको नबी सल्लम के इस अमल पे, और साथ ही साथ अपने लिए और मेरे लिए बड़ी दुआ कीजिए कि अल्लाह हमें भी इसी तरह हरीस बना दे लोगों की खैर का, आफियत का। अबू ज़र फरमाते हैं कि हमें रसूलुल्लाह ने इस हाल में छोड़ा, दुनिया से यानी गए, कि जो परिंदा उड़कर निकलता इसका इल्म भी आप हमें कर देते, मुरादे के हर बात की खबर देते। नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं जन्नत से करीब करने वाली और जहन्नम से दूर करने वाली तमाम चीजें मैं तुमसे बयान कर चुका, यानी कि मुझे इतनी हिरस है कि कुछ छुपा के ना रख दूं तुमसे जिसकी तुम्हें जरूरत हो। आपका फरमान है कि अल्लाह ताला ने तुम पर जो कुछ हराम किया है वह अन करीब तुम पर जाहिर कर देने वाला है और इसकी बाज़पुरस्त कतन होने वाली है। जिस तरह पतंगे और परवाने आग पर गिरते हैं, इस तरह तुम भी गिर रहे हो, यानी तुम दुनिया की आग में और जहन्नम की आग में जा रहे हो, और मैं तुम्हारी कूलियां भर भर कर तुम्हें इससे रोक रहा हूं। यानी जैसे पतंगे आग में गिरते हैं ना शौक से, वो आग उनकी मौत है, इस तरह उम्मत भाग भाग के आग वाली काम कर रही है जिससे आग में गिरेगी, और अल्लाह के नबी पीछे से पकड़ते हैं। ऐसे नहीं लगता पीछे से किसी का स्वेटर पकड़ा जा रहा है। नबी सल्लम सोए हुए थे, दो फरिश्ते आपके पास आते, एक पाँव की तरफ बैठता है, एक सरहाने की तरफ। फिर पाँव वाला सरहाने वाले से कहता है इसकी और इसकी उम्मत की मिसाल बयान करो, यानी नबी सल्लम और आपकी उम्मत का क्या रिलेशन है। उसने फरमाया ये मिसाल समझो कि एक कौम सफर में है, ایک چٹیل میدان میں پہنچتی ہے جہاں ان کا سامان خوراک ختم ہو جاتا ہے۔ اب نہ تو آگے بڑھنے کی قوت نہ پیچھے ہٹنے کی سکت۔ ایسے وقت میں ایک بھلا آدمی اچھے لباس والا ان کے پاس آتا ہے اور کہتا ہے کہ میں تمہیں اس بیابان سے چھٹکارا دلا کر ایسی جگہ پہنچا سکتا ہوں جہاں تمہیں نتھرے ہوئے پانی کے لبالب حوض اور میووں کے لدے ہوئے درخت اور ہری بھری لہلہاتی کھیتیاں ملیں، بشرطے کہ تم میرے پیچھے ہو لو۔ بات واضح، قوم ویران جگہ پہ تھی۔ ایک شخص آیا اور اس نے دعوت دے دی، تو اس نے اس دعوت کے اوپر لوگوں کو کہا کہ آؤ میں تمہیں اس چیز کی طرف لے جاتا ہوں۔ انہوں نے اس کی بات مان لی اور وہ ان کو ایسی ہی جگہ لے گیا۔ وہاں انہوں نے کھایا پیا اور خوب پھلے پھولے۔ اب اس نے کہا دیکھو میں نے تمہیں اس بھوک پیاس سے نجات دلائی اور یہاں امن چین میں لایا، اب ایک اور بات تم سے کہتا ہوں وہ بھی مانو، اس سے آگے اس سے بھی بہتر جگہ ہے، وہاں کے حوض، وہاں کے میوے، وہاں کے کھیت اس سے بہت ہی اعلیٰ ہیں۔ ایک جماعت نے تو اسے سچا مانا اور ہاں کر دی، لیکن دوسرے گروہ نے اسی پر بس کر لیا اور اس کی تابع داری سے ہٹ گئے۔ یہ مسند احمد کی روایت ہے، کیا سمجھے ہیں؟ اللہ کے نبی کہاں مبعوث کیے گئے تھے؟ عرب میں، بنجر ویران۔ اللہ کے نبی نے لا الہ الا اللہ کی پکار دی، قولوا لا الہ الا اللہ تفلحون، اکثریت نے قبول کر لیا، دنیا کے فائدے مل گئے، مال غنیمت آیا، برکتیں اتریں، دنیا مل گئی مسلمانوں کو۔ اب جو دوسری پکار تھی وہ آخرت کے لیے تھی۔ اس وقت لوگ دو گروہوں میں بٹ گئے، کچھ اسی دنیا پہ راضی ہو گئے اور بہت تھوڑے تھے جو آپ کے ساتھ آگے چل پڑے۔ نبی صلی اللہ علیہ وسلم کتنا پیار کرتے تھے اپنے لوگوں سے، ایک واقعہ سن لیجئے۔ ایک عرابی اللہ کے نبی کی خدمت میں حاضر ہوا اور خون بہا ادا کرنے کے لیے آپ کی مدد طلب کی، یعنی اس نے کسی کو منی دینی تھی، بلڈ منی، تو پیسے کہا مجھے دیں۔ آپ نے اسے بہت کچھ دیا، پھر پوچھا کیوں صاحب میں نے تم سے کیا سلوک کیا؟ اس نے کہا کچھ بھی نہیں کیا، اس سے کیا ہوگا، یعنی ناشکری کی۔ اس نے لے بھی لیا آپ سے اور کہتا کیا دیا آپ نے، اتنے سے پیسوں سے میرا کیا بنے گا۔ صحابہ بہت بگڑے، ان کو آیا کہ کتنا بدتمیز ہے، اللہ کے نبی کو ایسے کہہ رہا ہے، قریب تھا کہ اسے لپٹ جائیں اور اتنا لینے پر بھی یہ ناشکری کرتا ہے اور اللہ کے نبی کے سوال کا ایسا غلط اور گستاخانہ جواب دیتا ہے۔ لیکن آپ نے انہیں روک دیا، گھر پر تشریف لے گئے، وہیں اسے بلوا لیا، سارا واقعہ کہہ سنایا، پھر اسے اور بھی بہت کچھ دیا، پھر پوچھا کہو اب تو خوش ہو؟ اس نے کہا ہاں اب دل سے راضی ہوں۔ اللہ تعالیٰ آپ کو اور آپ کے اہل عیال کو ہم سب کی طرف سے نیک بدلہ دے۔ آپ نے فرمایا سنو تم آئے، تم نے مجھ سے مانگا میں نے دیا، پھر میں نے تم سے پوچھا کہ خوش ہو تو تم نے الٹا پلٹا جواب دیا، جس سے میرے صحابی تم سے نالا ہیں، اب میں نے پھر دے دلا کر تمہیں راضی کر لیا، اب تم ان کے سامنے بھی اسی طرح اپنی رضامندی ظاہر کرنا جیسے اب تم نے میرے سامنے کی ہے، تاکہ ان کا رنج بھی دور ہو جائے۔ اس نے کہا بہت اچھا، ہے نا رفیق شفیق، کتنی محبت تھی آپ کو لوگوں سے۔ چنانچہ وہ جب صحابہ کے مجمع میں آپ کے پاس آیا، آپ نے فرمایا دیکھو یہ شخص آیا ہے، اس نے مجھ سے مانگا میں نے اسے دیا تھا، پھر اس سے پوچھا اس نے ایسا جواب دیا جو تم کو ناگوار گزرا، پھر میں نے اسے اپنے گھر بلوایا اور زیادہ دیا تو یہ خوش ہو گیا، کیوں بھائی عربی یہی بات ہے نا، تصدیق چاہیے۔ اس نے کہا ہاں یا رسول اللہ، اللہ تعالیٰ آپ کو ہمارے اہل عیال اور قبیلے کی طرف سے بہترین بدلہ عنایت فرمائے، آپ نے مجھ سے بہت اچھا سلوک کیا، جزاک اللہ۔ اس وقت پھر آپ نے فرمایا میری اور اس عربی کی مثال سنو۔ دیکھیے تحمل ہے نا، ہمارا خون کھولنے لگتا ہے، پاؤں میں آگ لگ جاتی ہے، تڑپنے لگ جاتے ہیں، ایسے نہ شکرے یہ، اور ساتھ زبانیں چھری کی طرح چلتی ہیں، تڑپتے ہیں، بے چین ہوتے ہیں، اتنی نرمی جس میں ہوگی کیا لوگ اس کی بات نہیں مانیں گے۔ اب آپ دیکھیے کہ اس کے اوپر مثال کیا دیتے ہیں، یہ بھی بڑی خوبصورت ہے۔ کہنے لگے میری اور اس عرابی کی مثال سنو، جیسے وہ شخص جس کی اونٹنی بھاگ گئی، لوگ اس کے پکڑنے کو دوڑے، وہ ان سے بدک کر اور بھاگنے لگی، آخر اونٹنی والے نے کہا لوگوں تم ایک طرف ہٹ جاؤ، مجھے اور میری اونٹنی کو چھوڑ دو، اس کی خوب حسلت سے میں واقف ہوں۔ یا اونٹنی کون ہے؟ یا عرابی۔ اور شخص کون ہے؟ نبی صلی اللہ علیہ وسلم۔ کہا میں اس کو جانتا ہوں، یہ میری ہی ہے۔ چنانچہ اس نے نرمی سے اسے بلانا شروع کیا، زمین سے گھاس پھوس توڑ کر اپنی مٹھی میں لے کر اسے دکھایا اور اپنی طرف بلایا، वो आ गई। इसने इसकी नकेल थाम ली और पालान और कजावा डाल दिया। सुनो, इसके पहली दफा के बिगड़ने पर अगर मैं भी तुम्हारा साथ देता तो ये जहन्नुमी बन जाता। अब आप बताइए, हमारे अंदर इतना सब्र है? फतवे फुलान चला गया वापस, वो नहीं अब आएगा, इसने इस्लाम छोड़ दिया है। ला हौला वला कुव्वता इल्ला बिल्ला। हमने भी सीखा ही नहीं कि लोगों को टैकल कैसे करना है। तो बस दुआ कीजिए कि अल्लाह ताला हम सब पे अपना रहम करे। ये तफसीर इब्ने कसीर में है, रिवायत में कुछ ज़ोफ़ है, लेकिन इसकी बात हमें दूसरे हदीस से मिलती है। तो बात सारी यही है कि अगर आप लीडर बनना चाहते हैं तो नरमी लानी पड़ेगी। एक शेर भी बड़ा खूबसूरत कि नरम दमे गुफ्तगु गरम दमे जुस्तजु रज़्म हो के बज़्म हो पाक दिलो पाक जू। एक लीडर की ये चार खूबियाँ लाजिम हैं, और आप माँ होने के नाते भी लीडर हैं। मत कहें कि हम नहीं सुनते, हमने कौन सा लीडर बनना है। नहीं, हम माएँ भी हैं ना, हमें अपने बच्चों को भी लीड करना है। नरम दमे जुस्तजू, अंदर एक तड़प हो, अंदर आग लगे, एम्बिशियस इंग्लिश में आप ले लें कि लीडरशिप की पहली क्वालिटी बी एम्बिशियस। आप खुद तड़प रहे हैं तो ही दूसरों को बताएंगे। अगर आप ही ठंडे हैं, आइडिया कोई नहीं दिमाग में आ रहा, पता ही नहीं कैसे करना है, तो फिर आप बैठे रहें। अंदर से लीडर्स हलचल वाले होते हैं, आइडिया ख्याल ये ऐसे एक्टिविटीज दिस, और नरम दमे गुफ्तगु, जिनसे करवाने हैं काम उनके साथ नरम बोले, रोब नहीं डालें, आप तो करते ही कुछ नहीं, आपको तो आता ही कुछ नहीं, निकम्मे बेकार ये वो नहीं। नरम दमे जुस्तजू गरम दमे अब गुफ्तगु रज्म हो के बज्म हो पाक दिलो पाक जू। तन्हाई में हो या महफिल में हो, दिल पाक पाक दिल पाक जू। तो जब हमारा अंदर बाहर साफ सुथरा होता है तो हकीकत में फिर अल्लाह ताला हमें यही हिर्स लगा देता है जो नबी सल्लम की थी। फिर आप देखिए कि मुनाफिकों को अल्लाह के नबी का दीन नापसंद था। वो समझते थे कि इसकी वजह से मुश्किल में पड़ गए हैं। हमारी जिंदगियां बड़ी मज़े से गुजर रही थी, मज़ा वहां भी कोई नहीं था, बस यही था ना, सब मज़े से बैठ के 3 घंटे फिल्म देखते थे तो उस पर बड़े खुश थे, लेकिन उस फिल्म के बाद घरों में जाके सभी एक दूसरे की गिफ्तें कर रहे होते थे, वो नहीं दिखता। तो उनको लगता था कि अल्लाह के नबी ने हमें मुश्किल में डाल दिया है, लिहाजा ऐसे लोगों को नबी सल्लल्लाहु अलैहि वसल्लम का हरीस होना भी नहीं फ़ायदा दे पाया। अल्लाह के नबी के बारे में एक बात आती कि वो नबी तुम पर मुसीबत के दरवाजे नहीं खोल रहा बल्कि तुम पर आने वाली मुसीबतें इसे परेशान कर रही हैं। बच्चे भी बाज़ थ्रेट फील करते हैं ना, अम्मी आप टू मच हैं, लेकिन आप कहते नहीं मुझे पता है बेटा अगर तुम मेरी बात नहीं मानोगी तुम बहुत बड़ी मुश्किल में फंस जाओगी। और समझ कब आती है अम्मी की बात, जब मुश्किल में फंस जाते हैं, फिर रोते हैं हाय अम्मी अब क्या करें। तो बस दुआ कीजिए कि अल्लाह ताला हमारे लिए आसानियाँ करे। एक मौके पर नबी सल्लम ने हज़रत अम्मार बिन यासिर और उनकी फैमिली को तपते हुए रेगिस्तानों में तड़पते हुए देखा। बीबी सुमैया माँ थी, यासिर बाप थे, अम्मार बेटे थे, अबू जाहल के ग़ुलाम थे ये। उसने इस्लाम कबूल करने पर इन सब को नीचे डाल दिया और ऊपर इस तरह किया। अल्लाह के नबी वहाँ से गुजरे। अब आप पूछ रहे हैं कि आप तो कहते हैं अल्लाह के नबी बड़े हरीस थे और बड़े सॉफ्ट थे, आपने उस वक़्त इन मुश्किलात में पड़ा देख कर उनको क्या कहा होगा? चलो कोई बात नहीं, छोड़ो छोड़ो, जाओ जो ये कहते हैं वो कर लो, हाँ मक्का फतह होगा, फिर अबू जाहल मर जाएगा बदर में, फिर तुम खुद ही आ जाना दीन पर। ये बड़ा अहम नुकता है, अल्लाह के नबी इतने हरीस और इतने शफीक थे, इसके बावजूद दीन से पलटने का हुक्म नहीं दिया ना मशवरा दिया, बल्कि हमेशा यही कहा कि बस तुम्हें जन्नत पुकारी है, इन्नी मौइदुकुमुल जन्ना, ए आले यासिर मैं तुम्हें जन्नत की खुशखबरियां देता हूँ, बाकी लोग तो तन्हा तन्हा जन्नत में जाएंगे, तुम पूरा घराना इकट्ठे जन्नत में जाओगे। तो याद रखिए कि बगैर कुर्बानियों के दीन की बहार नहीं आती। ये नबी का एहसान है तुम पर कि तुम्हें नेकियों के मौके दे रहा है, तुम इसको मुश्किल समझते हो, वो तुम्हें मुश्किल में रोज क्यों डाल रहा है, ताकि एक बहुत बड़ी मुश्किल जो तुम सब के सरों पे आने वाली है उसको अल्लाह ताला दूर कर दे। और आखिरी आयत देख लीजिए, फाइन तवल्लौ फकुल हस्बी अल्लाह ला इलाहा इल्ला हुवा अलैहि तवक्कलतु व हुवा रब्बुल अर्शिल अजीम। ये है सारे गमों की दवा। हदीस में आता है कि सुबह और शाम 7-7 बार जिसने ये कलिमात अदा किए अल्लाह ताला उसकी दुनिया और आखिरत के सारे कामों में काफ़ी होगा। ये अबू दाऊद की रिवायत है, पढ़ते होंगे आप भी, और मैंने पिछले सालों में भी ये बात की और आज भी मेरा अकीदा नहीं बदला इस बारे में कि मैं कह सकती हूँ कि जब से ये आदत बनी है सुबह शाम पढ़ने की, वाकई दुनिया तो दुनिया आखिरत के भी गम नहीं दिखते। ऐसे इंसान को लगता है कि उसके और गमों के बीच में एक दीवार आ जाती है। तो अमल इस पर करना ना छोड़ें। حضرت عمر رضی اللہ تعالیٰ عنہ نے اس آیت کے بارے میں فرمایا کہ اگر یہ تین آیتیں ہوتی تو میں اس کو قرآن کی الگ صورت کی صورت میں لکھا دیتا. بڑی طویل روایت ہے کہ حضرت حارث بن حزیمہ ان آیتوں کو لے کر آئے تو حضرت عمر نے گواہ طلب کیا, کہا کہ ہاں یہ دو آیتیں اللہ کے نبی نے پڑھائی ہیں. عمر کو نہیں پتا تھا کہ یہ دو آیتیں سورت توبہ کے آخر میں ہیں. اب بات کیجیے آپ کہتے یہ کیسے ہو سکتا ہے ہمارے امام صاحب کو کوئی بات نہیں پہنچی, ان کا تو علم اتنا پکا تھا. یہ کیسے ہو سکتا ہے کہ ہمارے امام صاحب مسجد کے مولوی صاحب ان کی اتنی لمبی داڑھی ہے تو ان کو کوئی مسئلہ نہیں پتا. یہ ویسے یہ کیسے, عمر وہاں رہنے والے موجود ہیں ان کو یہ دو آیتیں نہیں سمجھ آ رہی. جب قرآن کلیکٹ ہو رہا تھا نا تو حضرت حارث بن حزیمہ یہ دو آیتیں لائے, کہا یہ اللہ کے نبی سے میں نے سورہ برات کے آخر میں سنی ہے. انہوں نے کہا کہ میں نے تو نہیں سنی, گواہ لے کر آؤ. اب جب گواہی آئی تو اس کے بعد حضرت عمر کو یقین ہوا کہ یہ سورۃ توبہ کی آخری آیتیں ہیں. کہنے لگے اگر ان کے ساتھ تیسری آیت بھی ہوتی تو میں اسے علیحدہ سورت بنا دیتا, بس تم انہیں قرآن کی صورت میں لکھ دو. اور سورۃ توبہ کے پیچھے لکھا. تو کیا پتہ چلتا ہے کہ یہ آیتیں بہت خوبصورت ہیں, اور یہ اصل میں ایک بندہ مومن کا عقیدہ ہے. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ حقیقت میں وہ ہمیں کافی بھی ہو جائے اور ہمیں کفایت بھی کر دے. تو یہ تھی سورۃ توبہ. اللہ تعالیٰ ہم سب کے علم اور عمل میں برکت بھی دے, اور صرف باتیں ہی نہ ہوں. جس ایمان کی پیک پہ ہم اس سورت کو سننے اور سنانے کے بعد پہنچے ہیں, اس کو اللہ تعالیٰ دن بدن زیادہ کرے, کم نہ کرے. ایک چھوٹی سی بات رہ گئی, کعب بن مالک کے واقعے سے ایک اور بات بھی پتہ چلتی ہے کہ جو اللہ کرے اور اس کا رسول بھی کرے. لوگ کیا کہتے ہیں, جو اللہ چاہے اور اس کا رسول چاہے. اگر رسول چاہتا تو پھر 50 دن اس طرح مشکل آ سکتی تھی. یعنی یہاں سے شفاعت کا تصور بھی واضح ہو رہا ہے کہ دنیا میں اللہ کے نبی 50 دن تک ان ساتھیوں کی کوئی مدد نہیں کر سکے جب تک اللہ نے نہ چاہا. تو قیامت کے دن یہ کیسا ہوگا کہ بڑے بڑے گناہ گاروں کو اللہ کے نبی بس اپنے دامن میں چھپاتے رہیں گے اور اللہ تعالیٰ کو نعوذ باللہ پتہ ہی نہیں چلے گا. اور ایک سوال آپ کے ذہنوں میں ابھر سکتا ہے کہ یہ معاملہ اتنا لٹکایا کیوں گیا, 50 دن بعد جو پتہ چل گیا تو بات کیوں؟ تاکہ دوسرے لوگوں کو عبرت حاصل ہو کہ وہ بعد میں ایسی کوئی جرت نہ کر سکے. اللہ اکبر. کسی نے بعد میں تانا بھی نہیں دیا, اعلان معافی ہوئی, سب آئے, پھر کسی نے بغض نہیں رکھا. اور نہ اب حضرت کعب بن مالک نے کہا اچھا بچوں تو وہی ہے نا جو میں نے بلایا تھا تو نہیں آیا, چل میں تجھ سے نہیں بولتا. آپ دیکھ لیجئے شیشے کے انسان لگتے ہیں, کوئی گلہ نہیں, کوئی شکوہ نہیں, کچھ نہیں کیا. تو یہ چیزیں ایک مضبوط کردار کے گروہ کے اندر ہوتی ہیں.
لقد جاءكم رسول من انفسكم عزيز عليه ما عنتم حريص عليكم بالمؤمنين رؤوف رحيم فإن تولوا فقل حسبي الله لا إله إلا هو عليه توكلت وهو رب العرش العظيم.